यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको हिजोको बैठकद्वारा सार्वजनिक खरिद दोस्रो संशोधन सहितका चार अध्यादेश स्वीकृत। सहमतिकै आधारमा नेतृत्व चयन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा बाह्रको नतिजा सार्वजनिक। विगत भन्दा यस पटकको नतिजामा सुधार। अमेरिका र इरान वार्ता अगाडि बढ्ने संकेत। इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको दावी। र फिफा विश्वकप फुटबल अन्तर्गत गए राति र आज बिहान भएका खेलमा अमेरिका र मोरक्को विजयी ब्राजिल र हाइटी बीचको खेल जारी। ब्राजिल 2-0 गोलको अग्रतामा।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर। मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले कैलाली निवासी डाक्टर गोपाल प्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। यस्तै बैठकले संघीय संसद समक्ष 4 प्रतिस्थापन विधेयक पेश गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णय पनि गरेको थियो। प्रतिनिधि सभाको हिजोको बैठकले विभिन्न 4 अध्यादेश स्वीकृत गरेको छ। बैठकले सरकारले गएको चैतमा जारी गरेका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरेको हो। त्यस्तै हिजोको बैठकमा आर्थिक विधेयक 2083 तथा राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सामाजिक न्याय सहितको उदार अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर बजेटमा करका दरहरू निर्धारण गरिएको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले क्षणिक रूपमा लोकप्रिय हुने भन्दा पनि दूरगामी रूपमा अर्थतन्त्रलाई सुदृढ गर्नतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो।
शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ र जीडीपीको बढ्दो अंश अब युटिलिटीजबाट हुने हुन्छ। खानेपानी, शुद्ध खानेपानी, बिजुली, फोहोर मैला व्यवस्थापन यस्ताहरू पनि अब अर्थतन्त्रको ठूलो अंश हुँदै जानेवाला छ भविष्यमा। हामीले अर्थतन्त्रलाई औपचारिक बनाउँदै गर्दा, आधुनिकीकरणतर्फ लाँदै गर्दा अब युटिलिटिजहरूको खण्ड ठूलो हुनेछ जीडीपीमा। त्यसैले अब यसलाई ट्याक्स नेटमा ल्याउनु पर्छ भन्ने दूरगामी सोच, देश बनाउने सोचबाट यो अवधारणा आएको हो। त्यसैले हामीले क्षणिक रूपमा अप्रिय ठानिने, केही भ्रम सिर्जना गर्न सकिने विषयहरूलाई पनि सम्बोधन गरेर जानुपर्छ भनेर अगाडि गएका हौ।
अर्थमन्त्री वाग्लेले बजेटमा वैदेशिक ऋणलाई सीमाभित्रै राख्ने प्रयास गरिएको र पूर्वाधार निर्माणमा नै ऋणको ठूलो हिस्सा खर्च हुने बताउनुभयो। छलफलमा भाग लिने सांसदहरूले सरकारको खर्च गर्ने क्षमता बढ़ाउन संरचनागत सुधारमा जोड़ दिन सुझाव दिनुभयो। यस्तै सांसदहरूले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकसँग जोड़िएका क्षेत्रमा लगाइएका कर फिर्ता हुनुपर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने, गरीब र विपन्न नागरिकको जीवन यापन सहज बनाउन ध्यान दिनुपर्ने तथा सरकारले लिएको वैदेशिक ऋण उत्पादनमूलक क्षेत्रमा मात्रै खर्च हुने सुनिश्चित हुनुपर्ने बताउनुभयो। यसअघि बैठकको शुरूमा विपक्षी दलका सांसदहरूले देश विधिको शासनबाट चलेको हो कि कुनै अदृश्य शक्तिले चलाएको हो बुझ्न कठिन भएको भनी विरोध जनाउनु भएको थियो। सभामुख डोलप्रसाद अर्यालले हिजोको बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाउनु भएपछि सभामुखले सांसद खड्क बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। बैठकमा सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा अख्तियारका पदाधिकारीलाई तर्साउने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। यस्तै सांसदहरू गुरूप्रसाद बराल, गणेश बहादुर विश्वकर्मा, हर्कराज राई, खुशबु ओली लगायतले प्रधानमन्त्रीले संसदमा नेपाल भारत सीमाका बारेमा दिनुभएको अभिव्यक्तिप्रति हिजो पनि विरोध जनाउनुभयो। त्यसपछि सभामुखसँग समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साईले सरकारका राम्रा काममा समर्थन रहे पनि जनविरोधी कामको प्रतिपक्षी दलहरूबाट सधैं विरोध रहने बताउनुभयो। प्रधानमन्त्री सुशासन र भ्रष्टाचार विरूद्ध कदम चाल्ने अपेक्षा आफूहरूमा प्रधानमन्त्रीले सुशासन र भ्रष्टाचार विरूद्ध कदम चाल्ने अपेक्षा आफूहरूमा अझै कायम रहेको बताउनुहुँदै नेता शाहीले विद्युतीय सवारी साधनमा कर छलिएर बजेटका सूचना चुवावट प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने माग पनि गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 11 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो। बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले थारू आयोगको प्रतिवेदन 2081-82 पेश गर्नुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्ताव पेश गर्नु भएको थियो। यसै गरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 स्वीकृत गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री सुदन गुरूङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सदस्य भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीड़ा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराउने बताउनुभयो। यसअघि राष्ट्रिय सभाको बैठकमा सांसदहरूले महिला हिंसा न्यूनीकरण, सुकुम्बासी तथा भूमिहीन नागरिकको व्यवस्थापन लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनु भएको छ। चलचित्र विकास बोर्डद्वारा हिजो आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले गाउँ ठाउँ र पाखा पखेराका विषयलाई सूक्ष्म ढंगले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताउनुभयो। उहाँले हिमाल पहाड़ तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र नभई विश्व मनसम्म चिनाउन सक्ने भएकाले साझा पहिचान निर्माणको आधार चलचित्र भएको बताउनुभयो। कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभयो। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ। सभापति लामिछानेको संगठित अपराध सम्बन्धी अभियोगको मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजलासले हिजो फिर्ता लिन आदेश गरेको हो। सांसदहरूले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट तथा वार्षिक कार्यक्रमको बारेमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठसँग जिज्ञासा राख्नु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा हिजो सांसदहरूले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको सुनिश्चितताको खोजी गर्दै त्यसका आधारमा चासो व्यक्त गर्नुभएको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थालाई सबल एवं सक्षम बनाउनका लागि राष्ट्र बैंकलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा उहाँले निक्षेपकर्ताको सुरक्षा र वित्तीय स्थायित्वका लागि तत्काल निर्णय गर्न सक्ने कानूनी आधार जरूरी रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ। महाधिवेशन उद्घाटन स्थल चितवनमा हिजो साँझ संचारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुई तिहाई हासिल गर्न सकिएको र महाधिवेशनमा पनि सबै एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो। यसैबीच महामन्त्री शाहले महाधिवेशनको तयारीका विषयमा उपसमितिका संयोजकहरूसँग जानकारी लिनु भएको छ। यस वर्ष वर्षा तथा बाढ़ी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी र प्रतिकारलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने योजना थालिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी प्रष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा पनि गरिएको छ। संवाददाता सितु मानन्दरको रिपोर्ट।
यस वर्ष बर्खा तथा बाढ़ी र पहिरोबाट हुन सक्ने जोखिम र क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकारलाई एकीकृत समन्वय प्रणालीद्वारा समयमै व्यवस्थापन गर्ने तयारी थालिसकिएको छ। एकीकृत समन्वय प्रणालीलाई प्रभावकारी बनाउन विपद व्यवस्थापनमा संलग्न सरकारी र गैर सरकारी निकायहरूबीच जिम्मेवारी स्पष्ट गरी क्षमता अभिवृद्धिका साथ जोखिम तथा क्षति न्यून गर्न सकिने अपेक्षा गरिएको छ। मनसूनजन्य विपद पूर्व तयारी अन्तर्गत राजमार्गको अवस्था, हेल्पलाइन सेवा, राहतका लागि छुट्याएका खाद्य सामग्रीहरूको गुणस्तर, पर्याप्त भण्डार तथा स्वच्छ खानेपानी वितरण, मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक र सूचना प्रवाह लगायत आपतकालीन प्रतिकार योजना बनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सबै सरकारवाला सरकारी र गैर सरकारी निकायहरूबीच बिहिबार भएको छलफलमा यस वर्षको मनसूनजन्य विपदको पूर्व तयारी र प्रतिकार सम्बन्धी एकीकृत योजना बनाइएको छ। वर्खाको बेला कहीँ कतै बाढ़ी, पहिरो वा सडक सड़क अवरूद्ध भए लोकेशन ट्र्याक गरी तुरन्त उद्धार गर्न सकिने गरी मोबाइल एप तयार गरिएको जानकारी छलफलका क्रममा गृहमन्त्री सुदन गुरुङले दिनुभयो।
यसपालि हामी पञ्चायतमा कुनै बाढी पहिरो आइदिइहालेको खण्डमा पहिरो हटाउनको लागि उहाँहरूले लोकेसन हाल्ने बित्तिकै तपाईँको त्यहाँको नियरेस्टहरूलाई थाहा हुन्छ र पट्टि लाइन मिनिस्ट्रीले तुरन्त हामीले रेस्पोन्ड गर्ने हिसाबले बाटो बनाउने हिसाबले एउटा एप डेभलप गरेका छौँ।
सूचना प्रवाह प्रणालीलाई प्रविधि मैत्री बनाउँदै तीनै तहको सरकार बीच समन्वय गरी एकीकृत विपद व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने र विपदका समयमा नागरिकको सेवा र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई मन्त्री गुरुङले निर्देशन दिनुभयो।
पहिला भन्दा अहिले प्रहरी पनि एकदम इफेक्टिभ भूमिमा काम गरिराख्नु भएको छ। हामीले नागरिकको ज्यान बचाउनलाई जोसुकैले हेल्प गर्न सक्छ नि त।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले मनसुनजन्य विपद पूर्व तयारीको क्रममा राजमार्गको अवस्था, हेल्पलाइन सेवा र आपतकालीन प्रतिकार्य योजनामा सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सूचना प्रवाह प्रणाली मजबूत गरिएको जानकारी दिनुभयो।
गोदाम घरमा सामग्रीहरू कहाँ कहाँ छ र विभिन्न सरकार वालाहरूसँग अरू ठाउँमा पनि सामग्री छ, ती सबैलाई एकै ठाउँमा ल्याएर हामीले ठ्याक्क क्लिक गरेपछि अब हामीले थाहा पाउनु पर्यो र रिस्पोन्डरले चाहिँ कुन सामग्री कहाँ छ र परिचालन हुने मान्छे को जाने को नजाने, जस्तै हेबक नहोस् त्यहाँ भन्ने हिसाबले कम्प्युटर सिस्टमहरू चाहिँ एकदम एलर्ट सिस्टम राख्ने मान्य मन्त्रीजीको निर्देशन अनुसार हामी अब हाम्रो केही परिमार्जन गर्छौँ र त्यसपछि अनि हामी चाहिँ अब प्रतिकार्यमा अब अहिलेको हिसाबमा करिब अर्को हप्तादेखि हामी चाहिँ प्रतिकार्यमा जुट्नुपर्ने अवस्था छ।
छलफलमा संचार क्षेत्रका सरकारवालाहरूले विपद सम्बन्धी सूचना प्रवाह लगायत समाचार संकलन तथा सम्प्रेषणका लागि रेडियो नेपाल र नेपाल टेलिभिजन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो भने स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले मानसिक स्वास्थ्य सहायता सेवा, आकस्मिक स्वास्थ्य सामग्रीको बफर स्टक तथा विपद पछिका रोगहरूको निगरानी प्रणाली तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो। सरकारी र गैर सरकारी सबै निकाय तथा संघ संस्थालाई एकीकृत समन्वय प्रणालीमा ल्याएर विपदबाट हुने जोखिम कम गर्ने तयारी गरिएको छ। सितु मानन्दर खड्का, रेडियो नेपाल, काठमाडौं।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सितु मानन्दर खड्का। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव संकलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी तथा चुस्त बनाउनका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझावहरू टोल फ्री नम्बर 1112 साथै इमेलमा gunaso@mofa.gov.np र व्हाट्सएप नम्बर 9851360603 कल गर्न सकिने जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 2072-73 हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गर्नुभएको हो। सरकारले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केवल कारको विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव स्तरको निर्णय अनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विज्ञ विश्व राईको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले हिजो कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नतिजामा 64.13% विद्यार्थी वर्गकृत ग्रेडेड भएका छन्, जसमध्ये नियमिततर्फ 69.75 र आंशिकतर्फ 42.38% विद्यार्थीहरू ग्रेडेड भएका हुन्। कुल 4,18,170 विद्यार्थी सहभागी भएका मध्ये 2,68,190 विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। विगत वर्षहरूमा भन्दा यस वर्ष नतिजामा सुधार देखिएको छ। सशस्त्र प्रहरी बल नेपालको विशेष सक्रियतामा हिजो बागमती नदीमा जल उत्पन्न विपद उद्धारसँग सम्बन्धित अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकारको राजस्व र व्ययको अनुमान सहित आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल जारी रहेको छ। भोजपुरको पौवादुङमा गाउँपालिकाले सबै ओडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम गर्न सफल भएको छ। गाउँपालिकाभित्र 5 आवश्यक पूर्वाधार सहितका बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएपछि घरमै प्रसूति हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको पोवादुमा गाउँपालिकाले सबै ओडामा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरेसँगै शून्य होम डेलिभरी कायम गर्न सफल भएको छ। गाउँपालिकाभित्र 5 आवश्यक पूर्वाधार सहितका बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएपछि घरमा नै प्रसित हुने प्रचलन पूर्ण रूपमा अन्त्य भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार सबै ओडामा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै प्रसूति गराउन आउने क्रम बढेको छ।
दुई वर्षबाट चाहिँ जिरो होम डेलिभरीको लक्ष्यलाई कार्यान्वयन गर्दैछौं। हाम्रो घरमा पनि
गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित स्वास्थ्य परीक्षणलाई अनिवार्य गरिएको छ। साथै पोषण सुधारका लागि आफै पाल्ने आफै खाने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष जोत्सना राईले बताउनुभयो। उहाँको अनुसार उक्त कार्यक्रम अन्तर्गत आमाहरूलाई कुखुरा वितरण गरी पोषणयुक्त आहारमा जोड दिइएको छ।
गर्भवती भइसकेपछि उहाँलाई चाहिने पोषणका कुराहरू पनि गाउँले प्रवाह गरिरहेको छ। गर्भवती भइसकेपछि उहाँलाई दुईवटा पोथी हामीले वितरण गर्छौँ। त्यो सँगसँगै भाले एउटा भाले पनि हामीले वितरण गरेछ। त्यो भाले चाहिँ जब बच्चा भइसकेपछि त्यो भाले चाहिँ गाडेर सुप खाने र त्यो सँगसँगै पोथी चाहिँ हामीले जुन वितरण गर्छ दुईवटा पोथी त्यो चाहिँ आफू गर्भवती भएर आमाले खाने अन्डा त्यस पछाडि चाहिँ बच्चा भइसकेपछि दुई वर्षमा चाहिँ बच्चालाई खुवाउने।
स्थानीय स्तरमै सहज रूपमा प्रसूति सेवा उपलब्ध भएपछि नागरिकले ठूलो राहत महसुस गरेका छन्। स्थानीय बलराम राईले पहिले प्रसूति गराउन स्टेसनमा बोकेर टाढाको अस्पताल पुर्याउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो।
हामी पनि त बोकेर मान डाँडासम्म निकाल्ने अब स्टेसनमा लगाएर पनि अब यसो होइन जोगी सोगी बनाएर अब सुकेरी केही आउनेवाला छ भन्ने पनि हामी पनि स्वाद छ पुर्याउनु चाहिँ आउँछौँ।
बर्थिङ सेन्टर विस्तारसँगै सुरक्षित मातृत्व सेवा सुनिश्चित हुनुका साथै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा उल्लेखनीय सुधार आएको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
नारायणी अस्पतालको सूचना।
नारायणी अस्पताल परिसर बीरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसीडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका शुरूआती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढ़िरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसीडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौं। नारायणी अस्पताल बीरगंज पर्सा।
अब बाँकी समाचार। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राको सबैभन्दा महत्वपूर्ण दिन भोटो देखाउने जात्रा आज ललितपुरको जावलाखेलमा धूमधामका साथ मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने परम्परा रहिआएको छ। आज राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानका अधिकारीले मच्छिन्द्रनाथको रथको चारै दिशाबाट हीरा, मोती, मढी माडी जडित ऐतिहासिक भोटो देखाउने र प्रदर्शन गर्ने चलन रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका उपविदेश मन्त्रीले तेहरान वाशिङटनसँग कूटनीतिक संवाद अघि बढ़ाउन तयार रहेको बताउनु भएको छ। तर उहाँले कुनै पनि सहमतिको कार्यान्वयनका लागि अमेरिका जिम्मेवार हुनुपर्ने र इजरायलले सम्झौताका शर्तहरू पालना गर्ने सुनिश्चित गर्नुपर्ने बताउनु भएको छ। अब आर्थिक समाचार, केशव ढुंगानाबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
साना तथा मझौला आयोजना प्रवर्धन गर्ने लक्ष्यका साथ सरकारले 10 मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए खुल्ला गरेको छ। साना तथा मझौला आयोजनाको विकास एवं लगानी प्रवर्धन गर्ने उद्देश्यले पीपीए खुल्ला गरेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बताउनुभयो। जलविद्युत क्षेत्रमा लगानी गरौं र अगाडि बढौं भन्ने मनसायका साथ अगाडि बढ्न चाहेका व्यवसायीलाई प्रेरित गर्ने उद्देश्यले सरकारले 10 मेगावाट सम्मका आयोजनाको विद्युत खरिद बिक्रीमा सहजीकरण गरेको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपालका निजी क्षेत्रले शुरूका दिनमा साना तथा मझौला आयोजना निर्माणमा नै ध्यान दिएका भए पनि पछिल्लो दिनमा ठूला लगानीका अर्ध जलाशयुक्त प्रकृतिका आयोजनाहरू समेत निर्माण गर्दै आएका छन्। एसियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकाहरूमा खानेपानी र सरसफाई सुधारका लागि 11.50 करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। यो सहुलियतपूर्ण ऋण विभिन्न 13 जिल्लाका नगरपालिकाहरूमा सञ्चालित एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनामा खर्च हुनेछ।
अब खेल समाचार। फिफा विश्वकप फुटबल 2026 अमेरिकाले अस्ट्रेलियालाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गर्दै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। त्यस्तै आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1-0 गोल अन्तरले पराजित गरेको छ। त्यस्तै अहिले ब्राजिल र हाइटी बीच खेल भइरहेको छ। खेलमा ब्राजिलले 3-0 गोलले अग्रता कायम गरिरहेको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:09 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको हिजोको बैठकद्वारा सार्वजनिक खरिद दोस्रो संशोधन सहितका 4 अध्यादेश स्वीकृत। सहमतिकै आधारमा नेतृत्व चयन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा 12 नतिजा सार्वजनिक, विगत भन्दा यस पटकको नतिजामा सुधार। अमेरिका र इरान वार्ता अगाडि बढ्ने संकेत। इजरायल र हिजबुल्लाह बीच युद्ध विराम भएको दावी। र फिफा विश्वकप फुटबल अन्तर्गत गए राति र आज बिहान भएको खेलमा अमेरिका र मोरक्को विजयी शुरूआत। ब्राजिल र हाइटी बीचको खेल जारी। ब्राजिल 3-0 गोलको अग्रतामा। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।